Romantic. It's 7:30 a.m.
जनताको चासो हाम्रो सरोकार, सिधा प्रश्नको सिधा उत्तर, कार्यक्रम तातो बहस, हरेक दिन बिहान 7:30 बजेदेखि 8:15 बजेसम्म मात्र सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा म कार्यक्रम प्रस्तुता नवराज थानुको साथमा सुन्न नछुटाउनुहोला। तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी। नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत म नवराज थानुक। हामी दिनहुँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ र हामी अहिले पछिल्लो समय निर्वाचनलाई छोडेर अब विद्यार्थीहरूका भर्नाका विषयमा हामी चर्चा गर्दैछौँ। निजी विद्यालयहरूले मनपरी रूपमा चाहिँ शुल्क वृद्धि गरेको कुरा अहिले चर्चा आएको छ बाहिर र यो विषयलाई आज हामी चिरफार गर्दैछौँ। तातो बहस मार्फत हामी यो विषयमाथि हामी आज बहस गर्दैछौँ। वास्तवमै यतिखेर जनतामाथि वर्षेनी निजी विद्यालयहरूले किन शुल्क वृद्धि गर्छन् र जनताका छोराछोरीमाथि अनावश्यक किसिमका फिसहरू लगाएर जुन किसिमले उहाँहरूले फीहरू बढाउने गर्नुहुन्छ, यो किन एकपटक शैक्षिक सत्रमा शुल्क बढाइसकेपछि त्यसपछि निरन्तर बढाइरहनु पर्छ वर्षेनी? यी यावत विषयमा हामी आज चर्चा गर्दैछौँ र पछिल्लो समय विद्यार्थी सङ्गठनहरू पनि आन्दोलित भएको अवस्था छ र केन्द्रदेखि जिल्ला तहसम्म अब विद्यार्थी सङ्गठनहरू सडकमा ओर्लिने र जिल्ला शिक्षा कार्यालयदेखि लगायत अन्य विभिन्न निकायहरू घेराउ गर्ने कार्यक्रमहरू सार्वजनिक गरिएको छ र हिजो केन्द्रमा रिपोर्टर्स क्लबमा चाहिँ कार्यक्रम गरी पत्रकार सम्मेलन गरी कार्यक्रमहरू सार्वजनिक गरिएको अवस्थामा कैलालीमा चाहिँ विद्यार्थी सङ्गठनहरू के गर्दै हुनुहुन्छ र निजी विद्यालयहरूको सङ्गठन प्याप्सन के गर्दैछ, किन यसरी चाहिँ उहाँहरूले शुल्क वृद्धि गरिरहनु भएको छ, यी यावत विषयमा आज हामी चिरफार गर्दैछौँ। हामीसँग दुईजना अतिथि स्टुडियोमा आइसक्नु भएको छ र एकजना अतिथि आउने क्रममा हुनुहुन्छ। प्याप्सन कैलालीका वरिष्ठ उपाध्यक्ष सिबीचन्द एकैछिनमा आउँदै हुनुहुन्छ, उहाँले जानकारी गराउनु भएको छ र यतिखेर हामीसँग दुईजना महत्त्वपूर्ण विद्यार्थी सङ्गठनका अतिथि हामीसँग हुनुहुन्छ। अनेर सोभिका चाहिँ चुडामणि भट्ट र त्यसै गरी अखिल क्रान्तिकारीका चाहिँ हामीसँग विमल धामी हुनुहुन्छ। उहाँहरू दुवैजनालाई म वेलकम गर्छु। विमलजी र चुडामणिजी, यहाँहरू दुवैजनालाई स्वागत गर्न चाहन्छु।
धन्यवाद।
विमलजी, हजुर, तपाईँहरूको कार्यक्रम के छ? यो अहिले देख्दै हुनुहुन्छ बाहिर चुनावी चहल पहल पनि देखिरहनु भएको छ, चुनावी माहौल पनि तातिरहेको छ। चुनाव हुन्छ कि हुँदैन यो एउटा विषय होला, यो विषयमा हामी आज प्रवेश गर्दैनौँ र आज विशुद्ध हामी विद्यार्थी सङ्गठनहरू र विद्यालयहरूले जुन किसिमले शुल्क वृद्धि गरिरहेको छ निजी विद्यालयहरूले, यो विषयमा केन्द्रित हुँदैछौँ। यहाँलाई के लाग्छ अहिले के छ? नयाँ शैक्षिक सत्र सुरु भइरहेको छ, विद्यार्थी धमाधम भर्ना भइरहेका छन्, के पाउनु भएको छ शिक्षण संस्थाहरूको अवस्था यहाँले?
नवराजी, तपाईँले भने जस्तै ब्याकग्राउन्डमा राखे जस्तै अहिले विशेष त नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ र यो शैक्षिक सत्रको सुरुवातमै निजी शैक्षिक संस्थाहरूमा मनपरी तन्त्रको सुरुवात चाहिँ भइराखेको कुरा सायद तपाईँले पनि यहाँ अनुभूति गर्नुभएको छ र हामी विद्यार्थी सङ्घले पनि त्यही अनुभूति गरेर हाम्रो हिजो पनि 8 विद्यार्थी सङ्घ केन्द्रमा एउटा चाहिँ संयुक्त पत्रकार सम्मेलन चाहिँ सम्पन्न भएर केही सङ्घर्ष कार्यक्रम तय गरेका छन् र त्यसै अनुसार हामीले जिल्लामा पनि जाने र एकल ढङ्गबाट नै हाम्रा कार्यक्रममा अगाडि बढिसकेका छन् र हामीले यही चैत 31 गते जिल्ला शिक्षा कार्यालयलाई ज्ञापन पत्र बुझाइसकेको कुरा जानकारी पनि आइसकेको छ र म जानकारी पनि गराउन चाहन्छु। त्यसै अनुसार हामीले सङ्घर्ष कार्यक्रमहरू अगाडि बढाएका छौँ। मूलत तपाईँको चाहिँ शैक्षिक सत्र सुरु हुँदाखेरि विशेषतः विद्यार्थीको ढाड सेक्ने गरी जसरी शुल्क निर्धारण गरिन्छ, यसको विरुद्धमा हामी सबै चाहिँ लाग्न जरुरी छ जस्तो लाग्छ।
चुडामणिजी, यहाँले के पाइरहनु भएको छ? लामो समयदेखि तपाईँ विद्यार्थी सङ्गठनमा आबद्ध हुनुहुन्छ, सोभी चुनावमा उठ्नु भएको थियो, सोभी नै भएन, यो त दुर्भाग्य हेर्नुहोस् तपाईँको अब होइन। अब अहिले पछिल्लो समय नयाँ शैक्षिक सत्र जुन यो 74 लागि नयाँ भर्ना कार्यक्रमहरू धमाधम खुलिरहेका छन्, विभिन्न विद्यालयहरूले स्किमहरू ल्याएको छ, एउटा भनौँ न प्रडक्ट गरे जस्तो देखिन्छ। यहाँले के देखिरहनु भएको छ बाहिर विद्यार्थी भर्ना नयाँ शैक्षिक सत्रमा चाहिँ विद्यालयहरूको अवस्था के देखिरहनु भएको छ चुडामणिजी यहाँले?
विशेष गरी शिक्षा क्षेत्रभित्र लामो समयदेखि हामी काम गर्दै आइरहेका छौँ र यी संस्थागत विद्यालयहरूमा ठुलो खालको व्यतिथिहरू छन्। लामो समय मैले कैलालीको विद्यार्थी आन्दोलनको नेतृत्व पनि गरेँ। हामीले गत वर्ष र त्योभन्दा अघिल्ला वर्षहरूमा पनि विद्यालयहरूको अनुगमन गर्ने, विद्यालयको शैक्षिक अवस्था, त्यसको शुल्कका सन्दर्भमा हामीले अध्ययन अनुसन्धान गऱ्यौँ र यो बिचमा के पाइएको छ त भन्दा, जुन खालको शिक्षा नियमावलीमा व्यवस्था गरिएको छ र जुन मापदण्ड शिक्षा नियमावलीभित्रका मापदण्डहरू संस्थागत विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ, ती कुरा कैलाली जिल्लाको सन्दर्भमा कुरा गर्नुपर्दा कुनै पनि विद्यालय पूर्ण रूपमा शिक्षा नियमावली अनुसार चलेको अवस्था देखिँदैन र अहिले नयाँ शैक्षिक सत्र सुरु हुँदै गर्दा वर्षेनी हुने एउटा रोग छ, जुन मनोमानी शुल्कहरू वृद्धि गर्ने र भर्ना शुल्क, जुन शिक्षा नियमावलीमा एक महिनाको शुल्क बराबर मात्रै भर्ना शुल्क लिन मिल्छ तर 3 महिना 4 महिना बराबरको हजारौँ शुल्कहरू उठाउने गरेका छन्। यस्तो खालको कल्चर कैलालीमा व्याप्त छ र अर्को ठुलो समस्याको रूपमा देखा परेको, अनुमति बिना सञ्चालित शैक्षिक संस्थाहरू कैलाली जिल्लामा व्याप्त छन्। गत वर्ष मात्रै हामीले 29 विद्यालयहरूमा तालाबन्दी गरेर ती विद्यालयलाई कम्तीमा राज्यको दायराभित्र ल्याउनुपर्छ भन्ने पहलकदमी गरेका थियौँ तर दुर्भाग्य कैलालीको शिक्षा कार्यालय र शिक्षा कार्यालयसँग जोडिएका यी संस्थाहरूमा देखिएको भ्रष्टाचार, यिनीहरूको यो मानसिकताले गर्दा हामीले विद्यार्थी सङ्गठन आफै ती शिक्षा कार्यालयको गाडीमा चढेर यी विद्यालय ट्र्याकमा ल्याउन जाँदै गर्दा पनि शिक्षा कार्यालय कर्मचारीले कमिसन खाएर ती विद्यालयहरू फेरि सुचारू भएको अवस्था पनि जिल्लामा देखिन्छ। यस्तो खालको शैक्षिक विकृतिहरू, व्यथितिहरू कैलाली जिल्लामा ठुलो छ र यसको प्रमुख कारण यी कर्मचारी तन्त्रमा देखेको भ्रष्टाचारको मानसिकता र तिनीहरूको त्यो तल्लो लेभलको व्यवहारको कारणले गर्दा जटिल समस्याहरू देखा परेका छन्। यसलाई निराकरण गर्नको निम्ति हामी जसरी विगतका वर्षहरूमा पनि खबरदारी गर्ने, दबाब दिने गरिरहेका छौँ, यो वर्ष पनि हाम्रा आन्दोलन कार्यक्रम त्यसरी अगाडि बढ्छन्। हिजो मात्रै केन्द्रबाट 8 विद्यार्थी सङ्गठनको बैठक बसेर आज शिक्षा कार्यालयमा धर्ना, भोलि शुल्क वृद्धि गरेका शैक्षिक संस्थाहरूको प्रशासन र लेखामा तालाबन्दी गर्ने लगायतका आन्दोलन कार्यक्रमहरू अगाडि सारेका छन्। त्यसलाई कैलाली जिल्लाको सन्दर्भमा तिनै कार्यक्रमलाई अगाडि बढाएर जाने अथवा त्यसलाई अझ फेरि केही पुनर्विचार गरेर अगाडि बढ्ने, किनकि जिल्ला अनुसार शैक्षिक समस्याहरू फरक पनि हुनसक्छन्। त्यसैले आज मात्रै विद्यार्थी सङ्गठन साथीहरू फेरि एक ठाउँमा बसेर हिजोको त्यो केन्द्रीय सरकारलाई मध्यनजर गर्दै कैलालीका सन्दर्भमा नयाँ आन्दोलनका कार्यक्रमहरू अथवा त्यसलाई आन्दोलनको चरणको रूपमा अगाडि बढाएर कैलाली जिल्लामा रहेका सबै शैक्षिक संस्थालाई अन्त्य गरेर कम्तीमा जनताले शिक्षा जस्तो सेवा प्रदायक संस्थामा भइरहेको व्यापारीकरण र यसमा भइरहेको दलालीकरणलाई अन्त्य गर्नको निम्ति विद्यार्थी सङ्गठनहरू एकपटक फेरि जुर्मनाउनु पर्ने अवस्था देखिएको छ।
जस्तै अहिले विमलजीतिर म आउँछु। विमलजी, तपाईँहरू लामो समयदेखि आन्दोलित पनि हुनुहुन्छ, बडो चर्चामा आउने विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी विप्लव माओवादीहरू तपाईँ देख्नुहुन्छ, पछिल्लो समय चाहिँ तपाईँहरू अब नेपाल कम्युनिस्ट पार्टी बनिसक्नु भएको छ, यो अवस्था हेर्दा सर तपाईँहरू आन्दोलन मात्रै गरेर या भनौँ चर्चामा आउने बेला बखतमा चाहिँ तोडफोड गर्ने यतिले मात्रै तपाईँहरू चर्चामा आउनुहुन्छ? वास्तवमै विद्यार्थी सङ्गठन भने विद्यार्थीहरूका लागि आज अभिभावकहरूको चाहिँ भनौँ न एउटा रिक्सा चलाएर पनि बच्चालाई विद्यालय पठाइरहेको छ, उहाँले हेर्ने यो अवस्था हेर्ने भने सरकारी स्कुलको अवस्था त्यस्तै दर्दनीय छ। यो अवस्था हेर्दा निजी विद्यालयहरू जुन किसिमले फस्टाइरहनु भएको छ, एउटा व्यापारीकरण देखिया छ विशुद्ध रूपमा, यो हेर्दा तपाईँहरू आन्दोलनका लागि मात्र आन्दोलन हो कि वास्तवमै विद्यार्थीहरू या अभिभावकका लागि तपाईँहरू संरक्षणका लागि सडकमा हुनुहुन्छ यतिखेर?
तपाईँले ठिकै सन्दर्भ उठाउनु भयो। विशेषतः नेपालको राजनीतिक परिवेश हेर्दाखेरि सायद हामीलाई हाम्रो रहरको निम्ति, व्यक्ति रहरका निम्ति हामीले आन्दोलन गर्ने होइन, हामीले अथवा चर्चा परिचर्चा कमनको निम्ति पनि होइन, हामीले उठाउने विषय भनेको नेपालको समग्र विद्यार्थीको हित र अधिकारको निम्ति नै हुनेछ हो। र अहिलेसम्मका आन्दोलन हेर्दाखेरि सबै आन्दोलनलाई हामीले सहमतिमा अथवा उपलब्धिमा टुङ्ग्याउन नसकेको इतिहास तपाईँको चाहिँ हाम्रो सामु अगाडि जगजाहेरै छ। र यसको हेर्दाखेरि किन यस्तो हुन्छ त भन्दाखेरि करिकरी नेपालमा हामीले जो सोचिराखेका छौँ अथवा तपाईँले यो कुर्सीमा बसेर जसरी नेपालको विद्यार्थीको हितको निम्ति जो बोल्दै हुनुहुन्छ यो कुराको ग्यारेन्टी गर्ने भनेको त अन्तत राज्य हो, होइन? अन्तत तपाईँको चाहिँ शिक्षा मन्त्रालय अथवा भन्नुहोस् न जसले नेपालको चाहिँ शिक्षा सङ्घ जिम्मेवार लिएर खालि बढेको क्षेत्र हो त्यसको जिम्मेवारी हो त भन्दाखेरि अहिलेसम्म हामीले उठाएका जायज मागको पनि पुरा नहुन सक्ने स्थिति भनेको नेपालको राज्य व्यवस्थाका कारणधारी हो है। अब आज हामीले उठाउने भनेको विद्यार्थीले निःशुल्क रूपमा पढ्न पाउनु पर्छ भन्ने व्यवस्था अहिलेकै तपाईँको चाहिँ भन्नुहोस् न, जो अहिलेकै संसदीय व्यवस्थाका हिमायती भन्ने पार्टी र तिनका विद्यार्थी सङ्घले बनाएको संविधानमा त्यो व्यवस्था गरिएको छ, तर पनि कक्षा एकदेखि अथवा आधारभूत शिक्षासम्म निःशुल्क भन्ने व्यवस्था गरिएको छ, तर अहिले तपाईँ हाम्रा आँखा अगाडि अथवा तपाईँ हाम्रा भन्नुहोस् न बालबच्चाहरू अथवा हाम्रा चाहिँ नानीहरू हेऱ्यौँ भने हामी सबैले पैसा नतिरिकन सरकारी वा बोर्डिङमा कतै पनि हामीले निःशुल्कको व्यवस्था गरिएको सकेको छैन, र त्यस अझ त्यो हेर्दा हेर्दाखेरि तपाईँ चाहिँ 10% छात्रवृत्तिको व्यवस्थाको कुराकानी यही राज्यले गर्छ अथवा यही सरकारले गर्छ अथवा यही नै शिक्षा कार्यालयले गर्छन्, तर त्यो कतै पनि तपाईँले कारण भएको देख्नुहुन्न। आफ्नै छोराछोरी अथवा आफ्नै आसेपासे आफ्नै चाहिँ स्टाफका छोराछोरीलाई लिएर यसरी चाहिँ निजी विद्यालयले यसरी गरिराखेको हुन्छ, यो लगायतका थुप्रै विषयमा शिक्षा क्षेत्रमा ठुलो दलाली होइन तपाईँको चाहिँ ठुलो एउटा चाहिँ भन्नुहोस् न मनपरितन्त्र चलिरहेको छ। त्यसो हुँदाखेरि पनि हामीले गर्ने आन्दोलन हामीले विद्यार्थीको निम्ति जनताको निम्ति हो, तर अहिले यहाँसम्म पुग्दाखेरि त्यो व्यवस्था त्यो चाहिँ हुन सक्ने स्थिति अहिलेको व्यवस्थाले गर्न दिइराखेको छैन, त्यसलाई एउटा दुर्भाग्य भन्नुपर्छ। हामी सधैँ चर्चामा आउने तर उपलब्धि नभएर तपाईँको चाहिँ भन्नुहोस् तु हुने स्थितिमा पुगिराखेको कुरा साँचो हो।
ओके, यतिखेर हाम्रो बिचमा अर्का अतिथि आइसक्नु भएको छ, प्याप्सन कैलालीका चाहिँ वरिष्ठ उपाध्यक्ष चाहिँ हामीसँग हुनुहुन्छ, सिबी चन्द, उहाँलाई म वेलकम गर्छु। सिबी सर नमस्कार, यहाँलाई स्वागत छ।
नमस्कार, धन्यवाद।
अलि ढिला भयो है?
हजुर।
अब यो अहिले पछिल्लो समय चर्चा रह्यो चारैतिर कि निजी विद्यालयहरूले चाहिँ मनपरी रूपमा शुल्क वृद्धि गरे, विभिन्न पठन पाठनका के जुन चाहिँ पुस्तकहरू हुन्छन् या भनौँ सामग्रीहरू छन् ती पनि आफू अनुकूल विद्यालयहरू फरक फरक देखिए के छ। तपाईँहरू एउटा संस्थागत रूपमा हेर्ने भने निजी विद्यालय संस्थाहरूको चाहिँ तपाईँ प्याप्सन कैलाली हुनुहुन्छ, यो अवस्था हेर्दा के देखिरहनु भएको छ तपाईँले? उहाँहरूले उठाएको विषय बाहिर चर्चा भएको विषय ठिकै हो या हामी गलत हो या तपाईँहरू सही हो?
शिक्षामा विकृतिहरू छन्, नभएका होइनन्। यसको मतलब त्यो सबै विकृति निजी क्षेत्रले भित्रिएको भन्ने त होइन नि। तपाईँको कुरा के हो भने कक्षा एकमा विद्यार्थी भर्ना हुँदाखेरि त्यहाँबाट 10 कक्षा पुग्दा 75% विद्यार्थी त्यहीँ हराउँछ कि, 10 पुग्दैन, त्यतिर कसैको ध्यान गएको छैन। नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रले त जुन यो तपाईँको 30 को दशक भनौँ न, 2030 सालपछि अथवा 40 सालदेखि स्पेसली म पनि त्यति बेलादेखि निजी क्षेत्रमा आबद्ध छु, निजी क्षेत्रले अहम भूमिका खेलेको छ र त्यसलाई नकार्दै जहाँ नेपाल सरकारको ठुलो लगानी छ त्यसलाई उपलब्धिपूर्ण तरिकाले हेर्ने र मोनिटरिङ गर्न छोडेर अनि निजी क्षेत्र त सरकारले राम्ररी चलाइदियो त्यसै बन्द हुन्छ नि।
तर निजी विद्यालयहरूलाई चाहिँ बढी आरोप आउँछ, एउटा कुरा तपाईँहरूले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको हामी सम्मान गर्छौँ, इज्जत दिन्छौँ, हामी सेल्युट गर्छौँ, तर सेवा दियो भन्दैमा सेवामा लुटतन्त्र त गर्न मिलेन नि।
लुटतन्त्र भयो, हाम्रो अवस्था यो हुन्छ,
विद्यालय मालिकहरू मोटाए, सुन्नुहोस् विद्यालयमा काम गर्ने शिक्षकहरू दुब्लाउँदै गयो, यो त प्रश्न आउँछ नि। यही हुनुहुन्छ विद्यार्थी सङ्गठन, उहाँहरूले यो कुरा उठाइरहनु भएको छ अहिले,
होइन कति बुझिया छन् त कुरा। तपाईँको निजी क्षेत्रबाट सञ्चालन गर्ने सञ्चालकहरूको आर्थिक हैसियत हेर्नुहोस् न, अनि त्यो कति लुटतन्त्र मजा छ भन्ने कुरा त्यसै थाहा हुन्छ नि।
चुनामजी लुटतन्त्र छैन त आज बताउनुहोस्, विद्यालय सञ्चालकहरू मोटाउनु भएको छ यहाँलाई थाहा छ, तर शिक्षकहरू जो चाहिँ कर्मचारी हुनुहुन्छ उहाँहरूले टाइममा सेलेरी नपाएका बिल्ला बखतमा चाहिँ इष्टु निष्टु उहाँहरू आन्दोलित भएको कुरा त हामीलाई यताउ जगजाएर छ, तपाईँलाई थाहा छ यो कुरा।
होइन, हामीले देख्ने भनेको जुन खालको यो संस्थागत विद्यालयभित्र तपाईँले उठाएको एउटा विशेषत्व जायज छ, त्यो के त भन्दा कर्मचारीहरू र विशेष त त्यो शिक्षा क्षेत्रमा काम गरिरहेका सरहरूमाथि नितन्त पटक पटक संस्थागत विद्यालयबाट नियमित स्यालेरी नपाउने कुराहरू, त्यसपछि यो नियुक्ति पत्रका समस्याहरू, यी समस्याहरू ल्याएर इन्स्टिट्युटका साथीहरू पटक पटक हामी कहाँ पनि आइराख्नु भएको छ, र कुन संस्थाका फाउन्डरले कति कमाए त्यतिर हामी जाँदैनौँ। हामीले हेर्ने भनेको हामीले चाहेको शिक्षा र अहिलेको यो शिक्षा क्षेत्रभित्र देखा परेका समस्याहरू के हुन् र त्यसलाई निराकरण गर्ने सन्दर्भमा ती जिम्मेवार निकायहरू जिम्मेवार बनेका छन् कि छैनन् भन्ने कुरा प्रमुख कुरा हो। र अहिले पछिल्लो चरणमा म सिपी सरसँग मौकाले भेट भएको छ, म एउटा कुरा भन्न चाहन्छु, अहिले नितान्त पाठ्यपुस्तक र यो निजी शैक्षिक संस्थाहरू विशेष गरी संस्थागत विद्यालयहरूभित्र देखिएको एउटा खालको विकृति छ, यसलाई निरुत्साहित गरेर जाने सन्दर्भमा प्याप्सनको पनि पोजिटिभ भूमिका हुनुपर्छ भन्ने मलाई लाग्दछ। किन त भन्दा मैले सुनेको छु यी शैक्षिक संस्थाहरू जुन पाठ्यपुस्तकहरू सञ्चालन गरिरहनु भएको छ उहाँहरूले प्रकाशन गृहबाट एउटा एमाउन्ट इन्ट्री फिगरमा उहाँले लिनुहुँदो रहेछ र वर्षेनी यी पाठ्य पुस्तकहरू परिवर्तन गर्ने, जबकि शिक्षा नियालीमा 3 वर्षमा मात्रै एकपल्ट पाठ्य पुस्तक परिवर्तन गर्न मिल्छ भनिएको छ, तर वर्षेनी पाठ्य पुस्तकहरू तर वर्षेनी
आफ्नो वकालत गर्दै हुनुहुन्छ कि हामीले चाहिँ त्यो गरेका छैनौँ, तपाईँलाई लाग्दैन विद्यालय सञ्चालकहरू मोटाका, विद्यालयमा काम गर्ने शिक्षकहरू दुब्लाको अवस्था त यहाँलाई जगजाएर होला थाहा होला?
अब यो हामीले भन्दा पनि यो दिनको घाम चाहिँ छलङ्ग छ, किन भन्दाखेरि यहाँ अहिले हाम्रो सिपी सरले हुन त उहाँले आफ्नो बचाउ गरेर गर्ने गरी राख्नु भएको छ, त्यो कुरा सत्य होइन। किन सत्य होइन भन्दाखेरि उहाँकै स्कुलमा पढाउने विद्या के अरे हाम्रो शिक्षक साथीहरूलाई नै सोद्धाखेरि पनि जानकारी हुन्छ, र उहाँले आफ्नो शिक्षकलाई कर्मचारीलाई कति तलब दिएर राख्नुभएको छ भन्ने कुरा सायद उहाँले यहाँ राख्नुभयो भने त्यो छलङ्ग हुन्छ। यो बारेमा हामीले धेरै चासो धेरै उहाँको व्यक्तिगत चाहिँ बारेमा आर्थिक चाहिँ स्थिति के हो भनेर यहाँ व्याख्या गर्नु जरुरी छैन जस्तो लाग्छ। समग्रमा नेपालमा अहिले पनि 5000 नै पढाउने शिक्षकहरू छन् अथवा उहाँकोमा नहोला, मैले उहाँको व्यक्तिगत स्कुलको कुरा पनि होइन, यो समग्र हाम्रो चाहिँ एउटा परिवेशमा कस्तो देखिन्छ भन्दाखेरि शिक्षा निजीमा यो देखिन्छ। तर सरकारले के भन्छ भन्दाखेरि सरकारी अनुसारै सेवा सुलभ सेवा सुविधा दिए भनेर वर्षेनी चाहिँ शिक्षा विभागले जिल्ला सरकारलाई निर्देशित गरेको कुरा हुन्छ होइन, तर हामी कहाँ हेर्दाखेरि त्यो फिल्डमा त्यो ग्राउन्डमा त्यो देखिन्न। यो भनेको एउटा निजी क्षेत्रमा देखिएको एउटा समस्या हो, यसलाई हामीले हल गर्नुपर्छ। यदि हल गर्न सकिएन भने सायद मलाई लाग्छ निजी शिक्षा निजी शैक्षिक संस्थाले विद्यार्थीलाई पठन पाठनको हिसाबमा एउटा गुणस्तर दिएको छ, यो कुरा सत्य नै हो। तर हामी यहाँ भित्र भएका केही समस्याहरू यदि चाहने हो भने हामीले हल गर्नुपर्छ भन्नेतिर हामी सबैले सोच्ने हो भने यो अझ चाहिँ तपाईँ चाहिँ उत्कृष्ट हुन्छ जस्तो लाग्छ। दोस्रो विषय, अहिले पछिल्लो टाइममा जसरी वर्षेनी भन्नुहोस् न अझ विद्यालय पछि जुन प्रकारको चाहिँ पुस्तकको चाहिँ भन्छ तपाईँको चाहिँ परिवर्तन गर्ने कुरा हुन्छ, यो प्रत्यक्ष रूपमा विद्यार्थीलाई अभिभावकलाई भार परिराखेको हुन्छ। हेर्नुहोस् जस्तो मैले गत वर्ष मैले पढेको चाहिँ किताब यो वर्ष चाहिँ त्यो तपाईँ चाहिँ अनभ्यालिड हुन्छ अथवा त्यो अयोग्य हुन्छ भन्नुहोस् न, र मेरो पछाडि आउने भाइ बहिनीहरूले त्यो किताब पढ्ने तपाईँ चाहिँ व्यवस्था छैन, त्यसो भए यो यसमा के देखिन्छ प्रत्यक्ष रूपमा यो दलाल चाहिँ दलालीकरण देखिन्छ होइन। अघि हाम्रो चुडामणीजीले पनि यहाँ कुरा उठाउनु भयो, हो तपाईँ चाहिँ प्याप्सनले अहिले पनि तपाईँको चाहिँ प्रत्येक पब्लिकेसनबाट 20,000 इन्ट्री फी भनेर लिएको देखिन्छ र त्यसका प्रमाणहरू हामीसँग छन् होइन। उहाँहरूको चाहिँ ब्याङ्किङ एकाउन्टमा गएका चाहिँ साथीहरूले पठाएको चाहिँ भाउचर पनि हामी कहाँ दिनुभएको छ केही साथीहरूले। त्यसो हुँदाखेरि अब यो के भन्ने यसलाई होइन, एउटा एउटा किताब अथवा एउटा पब्लिकेसनलाई इन्ट्री गर्नको निम्ति 20,000 भनेर के को निम्ति लियो त होइन। अझ त्यति मात्रै होइन, प्रत्येक स्कुलमा जाँदाखेरि होइन विभिन्न चाहिँ बाहनामा कम्प्युटर त्यसरी तपाईँको चाहिँ अरू अरू भनेर उहाँहरू लिइराख्नु भएको छ। यो यसको प्रत्यक्ष भार भनेको विद्यार्थीमा परिराखेको छ, हो यसलाई हामीले हल गर्ने कि नगर्ने होइन। विद्यार्थीलाई उता भनेको छ पुस्तक पाउने अधिकार विद्यार्थीको भनेको छ, हेर्नुहोस् त्यसको न्यूनतम पारिश्रमिक के अरे मूल्य नभइकन त्यसो तपाईँको चाहिँ विभिन्न प्रिन्टेड भएर अहिले चाहिँ जसरी चाहिँ ओभरल्यापिङ भएर शुल्क विद्यालय के अरे किताबमा परिरहेको छ, यसो प्रत्यक्ष मार विद्यालयलाई परिरहेको छ। यो यसमा प्रत्यक्ष संलग्न भनेको अझ प्याप्सन देखिन्छ, प्याप्सनको यहाँ प्रतिनिधि यहीँ हुन्छ, तर हामीले उहाँलाई भन्ने कुरा के भन्दाखेरि यसरी चाहिँ यो गर्दाखेरि प्रत्यक्ष विद्यालयमा भार पर्छ, दलालीकरण
भइसक्नु भएको छ। सिबिजीलाई चाहिँ बोल्न दिनु पर्ने जस्तो लाग्यो, बिपी हाई भइसकेको जस्तो लाग्यो, किन यदि यो 20,000 रुपियाँ तपाईँहरूले एउटा इन्ट्री गर्नका निम्ति लिनुपर्ने, प्याप्सन त पुरै भ्रष्टाचार भयो भने आरोपै लगाइसक्नु भयो विमलजीले।
त्यस्तो छैन, त्यस्तो छैन भने ती सबै कुरा होइनन्। के छ भने पाठ्य पुस्तकको सन्दर्भमा नेपाल सरकार सिडिसी पाठ्यक्रम विकास केन्द्रले एप्रुभ गरेका पुस्तकहरूलाई अहिले त तपाईँको पब्लिकेसनहरूले जथाभावी गर्यो भनेर 4 कलरलाई 1 रुपियाँ 45 पैसा, 1 रुपिज 45 पैसा, 2 कलरलाई 1 रुपिज 25 पैसा र 1 कलर ब्ल्याक एन्ड व्हाइटलाई चाहिँ 1 रुपियाँ 10 पैसाको हिसाबले जति पाना छ गुणा गरेर त्यसको मूल्य तोकिदिएको छ र त्यसै अनुसार खरिद बिक्री गर्न हुन भनेर सार्वजनिक रूपमा अखबारहरूमा समाचारहरूमा ब्रोडकास्ट भइसकेको अवस्था हो। त्यही अनुसार गइरहेछ, विकृतिहरू त्यहाँ पनि छन्। यो विकृति त तपाईँको अब मैले समग्रमा भन्दाखेरि अब एउटा यो धनगढी क्षेत्रको अथवा कुनै गाउँमा अथवा
यी समस्या सबै क्षेत्रमा हो, यिनै समस्या हो, बढी हामी नेपालभन्दा बाहिर त्यही नै हो।
नाइन जस्तो यातायात क्षेत्रमा जानुहोस् न, शिक्षा क्षेत्रमै त होइन, शिक्षा क्षेत्र त रिजल्ट दिएछ, कहीँ कतै केही तलमाथि भए पनि वी आर नट चिटिङ, हामीले केही चिट त गरेका छैनौँ। तपाईँको चिटिङ कति छ हेर्नुहोस् त, मार्केटमा गएर तपाईँ यसो ओपनली हेर्नुहोस् त। मैले त च्यालेन्ज गरेर के भन्छु भने यिनलाई बन्द किन गर्नु पऱ्यो, सरकारले राम्ररी विद्यालय सञ्चालन गरिदिएपछि त यो त आफै बन्द हुन्छ त, व्यवस्था नभएको हुनाले प्राइभेटतिर बाध्य भएर पो आइरहेको छ त। यहाँ तपाईँ बन्द गर्नुहोस्, यो द्वन्द्वकालमा तपाईँको विद्यालयहरू बन्द भयो, ती विद्यार्थी कहाँ गयो, तुरुन्तै चाहिँ हाम्रो भारततिर गएका होइनन् त तमाम विद्यार्थीहरू। यो आर्थिक जो इकोनोमिक सर्कुलेसन गरिरहेको छ, धेरै कुराको चाहिँ सर्कुलेसन गरिरहेको छ, त्यसलाई मध्यनजर गरेर सधैँ एउटै चिजमा प्रहार गरिराख्नु त्यो उचित होइन कि
जस्तै यो उहाँले अघि पनि कुरा कोट्याउनु भयो दुवै हाम्रा गेस्ट जो हुनुहुन्छ विद्यार्थी एउटा कुरा सिपिजी प्रत्येक साल यो जुन शैक्षिक सत्र परिवर्तन हुने बित्तिकै हामीले नयाँ पुस्तक या नयाँ पब्लिकेसनलाई चाहिँ हामीले इन्ट्री गराउनै पर्ने आर्थिक प्रलोभनमा हामी शैक्षिक गुणस्तर भन्दा पैसा इम्पोर्टेन्ट हुन्छ सर कसैको लाइफ भन्दा कसैको विद्यार्थीको भविष्य भन्दा पैसा इम्पोर्टेन्ट हुन्छ
विद्यार्थीको भविष्य उज्जवल गर्ने भने त लागिरहेको हो तपाईँ मलाई हेर्नुहोस् न कति वर्ष भयो 40 सालदेखि म शिक्षा क्षेत्रमा लागिरहेछु
तपाईँको 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 सिद्धार्थ मैले शिशु सदनको लागि मैले सबै अध्ययन गरेँ तपाईँको उहाँ राम्रो छ मैले हेर्न पाएँ तर शिक्षकहरूले तलब नपाएको कुराहरू सुन्न आयो त्यो यथार्थ कुरा रहेछ तर तपाईँको भित्र जुन छ नि सिद्धार्थ शिशु सदनमा शुल्क वृद्धि भएको छैन तर अन्य विद्यालयहरूमा त भएको छ नि
शुल्क वृद्धि हरेक ठाउँमा अलिअलि केही न केही म तपाईँलाई भन्छु नि जतिखेर पञ्चायत व्यवस्थादेखि नै विद्यालय सञ्चालन गरिरहेको छ नि त कसैले मोनिटरिङ पनि गर्दैन थियो कि यथार्थ कुरा सरकारले पनि मोनिटरिङ गरेको थिएन 50 रुपियाँ 10 रुपियाँ 15 रुपियाँ शुल्क बढाउँदाखेरि प्रत्येक वर्ष हामी सोच्थ्यौँ कि अभिभावकले केही भन्ने त होइन अब यस्तो गरिदियो कि अवस्था शुल्क बाध्यात्मक ती 3 वर्षसम्म तपाईँको शुल्क बढाएन भनेपछि सर्वोच्च अदालतले नै त्यसलाई गर्न लगाइयो भनौँ न 3 वर्षसम्म तपाईँको शुल्क नबढाइकन तलब कसरी बढाउँछ
शुल्क बढाउने तर सेवा सुविधा केही पनि छैन
किन छैन
अहिलेसम्म आन्दोलन देख्नु भएन पोहोर साल हामीले उठायौँ मैले इस्यु उठाएको
केही ठाउँमा छन् के त्यहाँ केही ठाउँमा नभएको होइन तर त्यसको मतलब सबैले दिएका छैन धेरैले दिएका छन् केही ठाउँमा नदिएको अवस्था हो नि त
चुडामणिजी उहाँहरूले शुल्क वृद्धि गर्नुहुन्छ तर त्यो अनुसारको सेवा सुविधा पाए पाएन शिक्षा गुणस्तर बढ्यो बढेन यी विद्यालयले चाहिँ जुन विद्यार्थीका लागि दिनुपर्ने भनौँ न एक्स्ट्रा एक्टिभिटीहरूमा सहभागी गराए गराएन यी यावत विषयहरू हेर्दा तपाईँलाई लाग्छ गरेको छ जस्तो लाग्छ यहाँलाई के लाग्छ निजी विद्यालयहरूले
संस्था विद्यालयमा अहिले पनि कैलालीका अधिकांश विद्यालयमा शिक्षकहरूले कर्मचारीहरूले नियुक्ति पाएका छैनन् नियमित रूपमा सेवा सुविधा पाएका छन् जो सरकारको तलब स्केल छ त्यो उहाँहरूले पाउने कुरा एक दुईवटा स्कुलभन्दा बाहेक कैलाली जिल्लाका सबै विद्यालयमा दर्दनाको अवस्था छ त्यो हामीले अध्ययनको क्रममा अघिल्लो वर्ष सिबी सरलाई पनि थाहा छ जिल्लाभरिका शैक्षिक संस्थाहरू हामीले मोनिटरिङ पनि गरेका थियौँ र यस्तो खालको यो अवस्था अरू कुरा मैले जोड्न खोजेको के त भन्दा वर्षेनी शुल्क वृद्धि उहाँहरू गर्नुहुन्छ तर शुल्क वृद्धि महँगीको नाममा गर्नुहुन्छ तर शिक्षा क्षेत्र सेवा प्रदायक संस्था हो उहाँहरूले शुल्क बढाए बापत विद्यालय थप क्वालिटी के मेन्टेन गर्नुभयो विद्यालय थप कुरा के दिनुभयो त त्यसको जस्टिफाई कुनै विद्यालयले गर्दैन र वर्षेनी जुन खालको नाङ्गो ढङ्गले शुल्क वृद्धि गरिएको छ र त्यो शिक्षा नियमावलीभित्र भएका स्कलरसिपका कुराहरू छन् यो क्वालिटी मेन्टेन गर्ने थुप्रै विषयवस्तुहरू छन् ती कुनै मापदण्ड उहाँहरूले पुरा गरेर जानुभएको छैन तर दुर्भाग्य अहिले मैले त हिजो अस्ति हेरेँ यो नयाँ शैक्षिक अवस्था सुरु हुँदै गर्दा पुस्तक व्यवसायीका यी डिलर एसोसिएसनहरूका मान्छेहरू अथवा यो प्रकाशन गिरहका एजेन्टहरू र यो संस्थागत विद्यालयका फाउन्डरहरू को बिचमा दैनिक रूपमा यी सेखुवा कर्नरहरूमा
तर त्यसमा विद्यार्थी सङ्गठन पनि बार्गेनिङमा छ भन्न सुनिया छ नि त चुडामणि भट्ट भो विमल धामी जस्ता व्यक्तिहरू अन्य विद्यार्थी सङ्गठनहरू पनि एउटा बार्गेनिङमा तपाईँहरू पनि त्यसको हिस्सेदार हो भन्ने त कुरा भइरहेको नि त
नवराजीलाई मैले प्रश्न यहाँ भन्न चाहन्छु कैलाली जिल्लाको सन्दर्भमा मैले 3 वर्ष अनिराष्ट्रपतिको अध्यक्षको रूपमा नेतृत्व सम्हालेँ सिपी सरै हुनुहुन्छ अनिराष्ट्रपतिले कुनै पनि ठाउँमा चन्दाको निम्ति दबाब दिने कुरा अथवा आर्थिक सहयोग लिने कुरा र यस्ता खालका यी गलत ट्रेन्डहरूमा हामी इन्भल्भ कुरा हुने कुरा कुनै ठाउँमा तपाईँ
बाहिर चर्चामा आउँछ
देख्नु हो भने
चुडामणिजीले यो कुरा कतिको सत्य बोल्दै हुनुहुन्छ विमलजी तपाईँ एउटा विद्यार्थी सङ्गठनको प्रतिनिधि तपाईँ प्रभावशाली लामो समयदेखि हुनुहुन्छ विमलजी अहिले हेर्ने हो भने शुल्क वृद्धि भएको छ तर त्यो शुल्क वृद्धिमा विद्यार्थी सङ्गठन पनि कहीँ न कतै त्यहाँ लाग्या जस्तो पनि देखिन्छ हेर्ने हो भने र अर्को एउटा इस्यु त्यहीमै म थप्न चाहन्छु यो जुन विद्यालयहरूको वर्षेनी जुन सङ्ख्यात्मक रूपमा थप्ने र स्तर थप्ने अहिले यो साल चाहिँ 8 छ भने अर्को साल 9 थप्ने यो कुरामा पनि विद्यार्थी सङ्गठन राजनीतिक दलहरूको चाहिँ कहीँ न कतै संलग्नता हामीले देख्यौँ यो लाग्दा के लाग्छ तपाईँलाई यो शुल्क वृद्धि र यो दुइटैमा चाहिँ विद्यार्थी सङ्गठनको पनि भूमिका देख्यौँ हामीले
अब नवराजी हाम्रो भूमिका होइन भन्ने हाम्रो भूमिका छ तर तपाईँले सोचे जस्तो भूमिका होइन तपाईँले अलिकति आर्थिक प्रलोभन त्योसँग चाहिँ बारे नै कुरा भएर त्यसरी भूमिका हो भन्ने कुरा गर्नुभयो जस्तो लाग्छ हाम्रो भूमिका भनेको खबरदारीको भूमिका प्रेसरको भूमिका हामी विद्यालय सङ्घले चाहिँ सदैव निर्वाह गर्दै आएका छौँ
आफूतिर आरोप लाग्यो दोषारोपण लाग्यो त्यसलाई भगाउने तपाईँहरू
होइन यो हामी यो तपाईँको चाहिँ सञ्चार माध्यमबाटै हामी बोल्दैखेरि मैले तपाईँलाई एउटा आरोप लगाउन सक्छु पत्रकारको पनि त्यो भूमिका छ भन्दाखेरि तपाईँले चाहिँ राम्रो लाग्छ तपाईँ प्रमाण ल्याउनुहोस् यो चाहिँ मिडिया सुन्दै गरेका धेरै श्रोताहरूको माझमा हामी बोल्न चाहन्छौँ विद्यालय सङ्घको त्यस्तो छ अरू विद्यार्थीले के गरे भन्ने कुरा सायद अरूले पनि त्यसो गरे होला भन्ने त मलाई लाग्दैन हाम्रै विद्यालय सङ्घ मेरै विद्यालय सङ्घको सन्दर्भमा त्यस्तो छ भने प्रमाण ल्याउनुहोस् होइन हामी यही अर्को बरु अर्को फोरममा चाहिँ बहस गरौँला तर त्यता म जान चाहन्न किन भन्दाखेरि त्यो बार्गेनिङमा हाम्रो विद्यालय सङ्घ छैन हामी चाहन पनि चाहन्नौँ र हाम्रो खबरदारी भनेको जस्तो पाठ्यपुस्तकको सन्दर्भमा पनि मैले यहाँ सिबी सरलाई पनि भने प्याप्सनले लिएको कुरा सत्य छ है यो उहाँले स्वीकार राख्नु भएको छैन र उहाँको हामीसँग सङ्ख्याको प्रमाण पनि छ नि हेर्नुहोस्, यसलाई हामीले आन्दोलनको रूपमा पनि हामीले अगाडि बढाउने भनेका छौँ, बढाइ पनि राखेका छौँ। र दोस्रो कुरा, अहिले यहाँ उहाँले बोल्दै गर्दाखेरि जस्तो सरकारले केही हामीले अरू भनेका छैनौँ, हाम्रो पार्टीको अथवा हाम्रो विद्यार्थी सङ्घको चाहिँ कार्यक्रम लागू गर्नु पऱ्यो भनेका छैनौँ, उहाँहरूले मान्ने जुन राज्य सरकार अथवा सत्ता सरकार छ त्यसको परिधिमा भएर सञ्चालन अगाडि बढाइदिनुहोस् भन्ने मात्रै कुरा छ, हाम्रो अरू केही छैन। हेर्नुहोस्, म तपाईँको माझमा यहाँ राख्न चाहन्छौँ, अहिले मात्रै तपाईँ चाहिँ हामी सानसाना बालबालिका हुन्छन् जसको चाहिँ हामी ब्याग हेऱ्यौँ भने हेर्नुहोस् है, ब्याग हेऱ्यौँ भने हुन त त्यो सानो हेर्दाखेरि त सानो चिज छ तर कति वेटी हुन्छ हेर्नुहोस्, कति भारी छ हेर्नुहोस् है, त्यसमा त एउटा मापदण्ड बनाएको छ नि सरकारले है, राज्यले बनाएको छ नि, जस्तो एक कक्षादेखि पाँच कक्षासम्म तपाईँको चाहिँ चार केजी हुनुपर्ने व्यवस्था गरेको छ, त्यो तपाईँको चाहिँ नास्तासहित होइन छदेखि आठसम्म छ केजी हुनुपर्ने छ, त्यसै माध्यमिकको तपाईँ आठ केजी हुनुपर्ने व्यवस्था गरेको छ, तर हामी त्यो पाउँदैन हेर्नुहोस् है, त्यो चाहिँ तपाईँको चाहिँ खच्चरलाई भारी बोकाए जस्तो ठुल्ठुला किताबहरू चाहिँ गरिदिनु, तर त्यो उपलब्धिहीन भइराखेको छ। हो यो कुरा त पोजिटिभली लिनु पऱ्यो नि त है, यो हामीले कुनै आरोपको निम्ति अथवा उहाँलाई डोमिनेट गर्नको निम्ति अथवा निजी शैक्षिक संस्थालाई केही पनि होइनको निम्ति भनेका छन्। उहाँले के तर्क राख्दै हुनुहुन्छ भन्दाखेरि उहाँले यहाँको यातायात व्यवस्थासँग चाहिँ जोडिराख्नुभएको छ, यातायात र शिक्षा एउटै होइन हेर्नुहोस्, यातायात भनेको तपाईँ एउटा भन्नुहोस् न प्राइभेट कुरा हो, त्यो चाहिँ अर्को कुरा हो, र शिक्षा भनेको समग्र मानवको एउटा चेतना निर्माण गर्ने कुरा अथवा सेवा प्रदान गर्ने कुरा अथवा राज्यसँग जोडिएको कुरा हेर्नुहोस्। अनि त्यसो हुँदाखेरि यहाँ अहिले हामी यातायात व्यवसायको चाहिँ कुनै प्रदेशमा छलफल गर्दैछौँ, यो शिक्षा क्षेत्रको एउटा जिम्मेवार मान्छेसँग छलफल गर्दैछौँ, त्यसो हुँदाखेरि हामी त्यो हिसाबले प्रस्तुत हौँ र हाम्रा कमी कमजोरीलाई हामी कसरी अगाडि बढाउन सकिन्छ, हामी सबै छलफल अगाडि बढौँ भन्ने कुरा हाम्रो छ है। यहाँ हामीले तपाईँको चाहिँ निजी क्षेत्रलाई चाहिँ पुरै डोमिनेट गरेको पनि होइन, निजी क्षेत्रको एउटा भूमिका छ तर अझ यसलाई हामीले अझ व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो कुरा छ। त्यसो हुँदाखेरि यो विषयलाई करिब हामीले यसरी लियौँ भने यसको निकास पनि हुन्छ हेर्नुहोस्। अहिले हामीले राज्यले चाहिँ तपाईँको चाहिँ हामीलाई कसरी हेरेको छ, के गरेको छ भन्ने कुरा हामी तर्क राखेर त्यो अगाडि बढ्ने छुट कसलाई पनि छैन। त्यसो हुँदाखेरि हामी सबैले चाहिँ एउटा प्रयास गऱ्यौँ भने अगाडि बढ्ने देखिन्छ, त्यसो हुँदाखेरि हामी सबै बढौँ भन्ने हाम्रो आग्रह छ।
जस्तै अब सिबी सर तपाईँतिर आउँछु म, जुन किसिमले तपाईँले कमी कमजोरीलाई चाहिँ स्वीकार्न तयार हुनुहुन्न, हामी चाहिँ गरेकै छैनौँ भन्नुहुन्छ, तर हिजो जुन मैले फेसबुकमा स्ट्याटस हालेँ र त्यसपछि हेर्ने हो भने एक दुईवटा कलहरू आएको छ, हाम्रो विद्यालय हामी क्लियर छौँ, हाम्रो विद्यालयले हामीले सबै क्लियर गरेका छौँ नवराजी, यो कुराहरू बाहिर आयो, यथार्थ हेर्ने हो भने विकृति र विसङ्गति त भित्र रहेछ भन्ने कुरा त त्यसले पनि त इङ्गित गर्छ, गर्दैन?
विकृति र विसङ्गतिमय नै भएको होइन नि त, कहीँ कतै सबै क्षेत्रमा विकृति विसङ्गति चाहिँ यो सङ्क्रमण कालमा देखिएका छन् सबै क्षेत्रमा, मैले एउटा कुनै एउटा अमुक भने मात्रै होइन कि शिक्षा क्षेत्रमा पनि त्यस्तो कहीँ कतै छन् नभएका होइनन्। र यसको मतलब यो होइन कि शिक्षा क्षेत्रले यो देशको प्राइभेट सेक्टरले जो हामीहरू लागिरहेका छौँ यसले चाहिँ पुरै शिक्षा क्षेत्र तहस नहस गरे हो त होइन नि, यसले त मेरुदण्डको रूपमा जोगाएर स्ट्रङ पिलरको रूपमा पो राखेको छ त।
तपाईँहरू पद मात्र लिने, पद अनुसारको काम पनि गर्नु पर्दैन? व्यापसङ्घको अध्यक्ष टिकापुर बस्ने, तपाईँ यहाँ बस्ने धनगढी र टिकापुर मात्रै हो, अन्य क्षेत्रमा छैन?
मोनिटरिङ गरिरहेछौँ हामीले, गरिरहेछौँ, किन गरिरहेको छैन त्यो केही कामै गरिरहेको छैन भन्ने कुरा होइन नि, भइरहेछ, ती कामहरू भइरहेछन् होइन,
वर्षेनी तपाईँहरूका विद्यालय विद्यार्थीहरूका चाहिँ ड्रेस चेन्ज गर्ने
छैन, त्यस्तो कहाँ छ, त्यस्तो कुरा
छैन, त्यस्तो पनि देखिन्छ नि,
कहाँ देखिन्छ? 2048 सालमा सिद्धार्थ स्थापना भएको, अहिलेसम्म ड्रेस चेन्ज भएको छैन, कति वर्ष हो भन्नुहोस्?
यो जुत्ता मिलेन, यो मोजा मिलेन,
होइन
यो टाइ मिलेन,
तपाईँ पनि यो कार्यालय सञ्चालन गरिराख्नु भएको छ, त्यसमा कुनै कोड गरायो भनेपछि त ड्रेस कोड भयो भने त त्यो अनुसार आत भन्नु पऱ्यो नि, मेन्टेन त अनुशासन त गर्नु पऱ्यो नि, कहीँ कतै भयो भने, मैले भने नि तपाईँको यहीँनिर धनगढीका विद्यालयहरू छन् जो तिनमा कहाँनिर चाहिँ ड्रेस चेन्ज भएको छ त, वर्षेनी वर्षेनी होइन, कहिले भएकै छैन नि, कुनै विद्यालयले केही कारणले परिवर्तन गरे भयो, एक दुईवटाले गरे होला, नभए छैन त्यो
एउटा
पनि म भन्दैछु, पुस्तक पनि वर्षेनी चेन्ज भएका छैनन्, वर्षेनी चेन्ज भएको छैनन्, हामीले हेरिरहेका छौँ कुनै पुस्तकमा, त्यसमा
पब्लिकेसन अनुसार चाहिँ तपाईँहरू परिवर्तन गरिरहेको देखिन्छ नि, पब्लिकेसन जुन पब्लिकेसन आफूसँग नजिक छ, जसले कमिसन गराउँछ तपाईँहरूलाई पैसा दिन्छ, त्यसलाई चाँडो भित्र्याउने कैलालीमा जसले दिँदै दिन्न त्यसलाई मतलबै नगर,
त्यो मोनिटरिङ गर्ने पनि त संस्था छ नि, पाठ्यक्रम विकास केन्द्रले मूल्य तोकिदिया छ कि, यदि यो मूल्य बढी छ त्यहाँ चाहिँ तपाईँको निजी विद्यालयहरूलाई पैसा दिइरहेछन् भने त्यो घटाउनु पऱ्यो, जनक शिक्षा जति राखिदिनु पऱ्यो, सरकार त छ नि, अब त्यो किताबको मूल्य त मैले त घटाउन सक्दैन नि, अथवा निजी क्षेत्रबाट सञ्चालन भएका प्याप्सन एन प्याप्सनहरूले त घटाउन सक्दैन, जनक शिक्षा सामग्रीले तपाईँको जस्तै नेपाली र अङ्ग्रेजी हुनुहुन्न र दसको जस्तै, त्यसको मूल्य 100 रुपियाँ बढी छैन, त्यस्तै गराइदिउँ त, हाराहारीमा ल्याउन त, यसको मतलब अब पुस्तकतिर लागेका साथीहरूले पनि जस्तै मैले पढ्दा हिन्दी पढ्थेँ, अहिले त गर्व गर्ने विषय छ नि, नेपालका पाठ्य यो पुस्तक प्रकाशनहरूले नेपालमा छापेर विदेशमा पनि त पढाइरहेको छ, त्यो पनि त गर्वको विषय हो नि, यसको मतलब तिनीहरूलाई चाहिँ दोषारोहणमा दिइराख्नु पर्ने भन्ने त छैन नि, काम त गरिरहेछन् गरिरहेछन् निजी क्षेत्रले राम्रो गरिरहेछ भन्नु खोजेको यो कमी कमजोरी छन् त्यसलाई हटाउँ अब यो कामै नलाग्ने भइसक्यो सकिसक्यो यसरी प्रचार प्रसार गर्छौँ हामीले सबै साथीहरूले यस्तो गर्छन् कि यिनले अब जस्तै तलबकै कुरा गरौँ नेपाल सरकारमा कति किसिमका शिक्षक छन् 1500 रुपियाँ दिएर पनि त 6 घन्टा 7 घन्टा काम गराइरहेछन् नेपाल सरकारले नै गराइरहेछ नि अब हाम्रो त विद्यार्थी सङ्ख्याको आधारमा फी आएको 60-65-75% त त्यसैमा इन्भेस्ट गरिरहेछ तलबमै मुख्य हाम्रो जो फिस उठाउँछौँ त्यसको स्रोत त तलब व्यवस्था नै गएको छ नि
ओके सिबी सर यतिखेर हाम्रो छोटो कमर्सियल ब्रेक र हामी टाइम चेकमा जान्छौँ र त्यसपछि हामी सिधै कार्यक्रममा पुनः हामी चर्चा बहस गर्नेछौँ आजको अतिथिको रूपमा हामीसँग तिनजना महत्त्वपूर्ण अतिथि हुनुहुन्छ प्याप्सन कैलालीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ सिबी छन् त्यसै गरी अखिल क्रान्तिकारीका चाहिँ सुदूरपश्चिमका चाहिँ संयोजक हुनुहुन्छ हामीसँग विमल धामी र त्यसै गरी हामीसँग अखिल अनिरा सोबीका चाहिँ चुडामणि भट्ट हुनुहुन्छ उहाँसँग कुराकानीमा एकैछिनमा जोड्छु यतिखेर टाइम चेकमा जान्छौँ
DFM Time Check. It's 8 AM.
Hi na, hamri hasili deurani ko muhar aaja ke ho? Ali malin dekhchu ni.
Khai, ke bhannu didi? Ma ta alamalla ma parya chu.
Ke bhara? Devar babu sanga kehi paryo ki?
Kehi haina. Estai estai.
Ali chinta ma dekhchu ni ta.
Hernu na, bachcha bhai halyo. Aba kehi barsha arko najanmau bhaneko.
अनि
त्यसैले उहाँबाट पर पर भागी हिँड्दैछु केही भइहाल्ला कि भनेर
ए कुरा त्यस्तो पो उसो भए म जस्तै ढुक्क हुनलाई श्रीमानसँग ओके परिवार स्वास्थ्य सेवामा जानु अनि आवश्यक परामर्श लिई आफूलाई सुहाउने गुणस्तरीय परिवार नियोजनको सेवा सुपथ मूल्यमा लिनु त्यसपछि त पर पर भाग्नै पर्दैन नि
थप जानकारी र ओके परिवार नियोजनको सेवा लिनका लागि श्रीमान श्रीमती दुवै नजिकै रहेको ओके परिवार स्वास्थ्य सेवामा आजै जानुहोस् वा 1111 निशुल्क फोन गर्नुहोस्
ख्याल त राख्नै पर्छ मात्रै चाहेर के चाहना त सबैको यही हुन्छ कि उसको कपाल होस् लामो कालो र बाक्लो त फेरि साधारण तेल किन अरे भाइ तेलमा औषधीय गुण भए पो अनि त कपाल मजबुत हुन्छ त्यसैले त मेरो भरोसा हो केश किङ आयुर्वेदिक तेल जो बनेको छ 16 खास आयुर्वेदिक तत्त्वले केश किङ राख्छ मेरो कपालको ख्याल अनि कपाल हुन्छ लामो कालो र बाक्लो केश किङ द किङ अफ हेयर ऑयल्स
पठन पाठन र अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिई गुणस्तरीय शिक्षा प्रदान गर्ने स्कुल चाहियो
अंकल तपाईले खोजे जस्तै स्कुल त लिटिल फ्लावर नै हो
साच्चै हो र नानी
साच्चै हो के
क्रिकेट फुटबल भलिबल र ब्याडमिन्टन का छुट्टा छुट्टै कोचबाट निशुल्क प्रशिक्षणको व्यवस्था
योग्य र तालिम प्राप्त शिक्षकहरूको व्यवस्था
न्यून शुल्कमै गुणस्तरीय मन्टेसोरी पद्धतिबाट पठन पाठन हुँदै आएको
विभिन्न खेलकुदहरूमा उत्कृष्ट विद्यार्थीहरूलाई निशुल्क पठन पाठनको व्यवस्था
होस्टेलको उचित व्यवस्थाका साथै समयमै उत्कृष्ट परीक्षा परिणाम दिने सफल विद्यालय लिटिल फ्लावर इङ्ग्लिस बोर्डिङ स्कुल शिखरटो 2 भन्सार रोड फोन 091-417-358 मोबाइल नम्बर 98584-25216 98485-66068
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहुत सुन्दै हुनुहुन्छ यहाँहरू सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा र यतिखेर टाइम चेकसँगै हामीले छोटो व्यापारिक विश्राम लियौँ र अब हामी त्यही विषयलाई जोड्दैछौँ जुन आज तपाईँहरू सुन्दै हुनुहुन्छ विद्यालयहरू जुन चाहिँ निजी विद्यालय संस्थाहरू जुन चाहिँ संस्थागत विद्यालयहरू हुन्छ उहाँहरूले चाहिँ मनपरी रूपमा चाहिँ शुल्क वृद्धि गर्यो भन्ने कुराहरू बाहिर सुन्नमा आयो र त्यो विषयलाई हामी जोड्दैछौँ र हामी केही दिनसम्म अब यो विषयलाई जोड्दैछौँ किनभने यो विकृति यो विसङ्गति र विभिन्न जुन चाहिँ ट्युसन सेन्टरहरू खुलेका छन् जसले चाहिँ मनपरी रूपमा चाहिँ अब बजारमा चर्चा कमाइरहेका छन् त्यसको विषयमा पनि हामी निरन्तर विद्यार्थी सङ्गठन लगायत यहाँका चाहिँ शिक्षाका चाहिँ विभिन्न निकायसँग हामी चर्चा गर्नेछौँ र त्यसपछि हामी पुनः स्थानीय निकायको चुनाव स्थानीय तहको चुनावको विषयमा हामी चर्चा गर्नेछौँ तर आजको विषय हामी जोडिरहेका छौँ निजी विद्यालय संस्थाहरू जो चाहिँ हुनुहुन्छ उहाँहरूले मनपरी रूपमा किन शुल्क वृद्धि गर्दै हुनुहुन्छ यसको नियमन निकाय यसको अनुगमन गर्ने निकाय के गर्दैछ यी अवध विषयमा हामी कुराकानी जोडिरहेका छौँ हामीसँग प्याप्सन कैलालीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ सिबी छन् त्यसै गरी अखिल क्रान्तिका चाहिँ प्रदेश नम्बर 7 का चाहिँ संयोजक हुनुहुन्छ विमल धामी र त्यसै गरी चुडामणिका चाहिँ केन्द्रीय सदस्य हुनुहुन्छ जो चाहिँ अनिरा सोबीका चुडामणि भट्ट उहाँलाई म पुनः वेलकम गर्छु तिनैजनालाई स्वागत छ
धन्यवाद
अब चुडामणि जीतिर जान्छु म. चुडामणि जी, यहाँलाई लाग्छ अनुगमन भयो वास्तवमै? हामी आवाज त उठाउँछौँ, बहस गर्छौँ, यो छलफल गर्छौँ, दुई चार दिन मिडियामा चर्चा होला, तर यसको रिजल्ट आउट के आयो भन्ने कुराहरू महत्त्वपूर्ण हुन्छ. किनभने तपाईँहरू आन्दोलन गर्नुहुन्छ, भोलि कहाँ गएर कता गएर गोप्य मिटिङ हुन्छ, गोप्य वार्ता हुन्छ, त्यही नै सेलाएर जान्छ. यो आम पब्लिकबाट, आम हामीले पनि बुझेको कुरा हो, यस्तो किन हुन्छ होला? अनुगमन गरेपछि त्यसको रिजल्ट बाहिर किन आउँदैन होला?
अनि गोप्य वार्ता छलफल भन्ने कुरा त अब सबैले देख्ने गर्ने हुने हो. सबै कुरा गत वर्ष मात्रै यसको आउटपुटको कुरा तपाईँले जो गर्नुभयो, गत वर्ष 30% शुल्क वृद्धि संस्थान विद्यालयले गरेका थिए र हामीले आन्दोलन गऱ्यौँ, मुभमेन्ट गऱ्यौँ. किन त भन्दा वर्षेनी शुल्क वृद्धि गर्ने कुरा विद्यार्थीको हितमा छैन. हामी राज्यले शिक्षाको सम्पूर्ण दायित्व लिनुपर्छ र शिक्षा प्रदान गर्ने दायित्व राज्य लिनुपर्छ, यी निजी संस्थाहरूको बोझलाई हटाउनुपर्छ भन्ने मिसनमा हिँडेका विद्यार्थी सङ्गठन हौँ. र विशेष गरी अहिले तत्कालै सबै चिज हामीले सोचेअनुसारको नहुन सक्छ, तर पनि कम्तीमा जुन खालका हाम्रा बिचमा शैक्षिक संस्थाहरू, चाहे सामुदायिक विद्यालय होस् चाहे संस्थागत विद्यालय, यीभित्र भएका ती विसङ्गतिहरू, जुन खालको यो शिक्षा क्षेत्र जस्तो पवित्र सेवा प्रदायक संस्थाभित्र देखेका यी तल्लो लेभलका संस्कारहरू हामीले देखेका छौँ, यसलाई निरुत्साहित गर्ने र यसलाई कम्तीमा सुधारको बाटोमा अगाडि बढाउनुपर्छ भनेर हामीले पहल कदम गर्दै आएका छौँ. र गत वर्ष मात्रै मैले अघि सरलाई भने, हामीले जुन जिल्लाभरिका शैक्षिक संस्थाहरू टिकापुरदेखि धनगढी भजनीसम्म हामी पुग्यौँ र जिल्ला शिक्षा कार्यालयले गर्नुपर्ने काम हामीले गऱ्यौँ. किन त भन्दा जिल्ला शिक्षा कार्यालयले भन्नुभयो, त्यति बेलाको अध्यक्ष जिसिओ गणेश बहादुर सिंहजीले, हामी मात्रै फिल्डमा जाँदा हामीमाथि पटक पटक आक्रमणका प्रयास भए हामी सक्दैनौँ भन्नुभयो. त्यसो भए हामी पनि खबरदारी गर्ने निकायका मान्छेहरू हौँ, हामीले गर्ने पहल कदमी खबरदारी हो, ल तपाईँहरूसँगै हामी जान तयार छौँ भन्यौँ. हामी स्पोर्टमा गयौँ, धेरै विद्यालयहरू बन्द पनि भए, कतिपयमा 29 हामीले तालाबन्दी गऱ्यौँ र तीभित्र पनि मैले अघि जोड्न खोजेको कतिपय विद्यालयहरू शिक्षा कार्यालयकै कर्मचारीहरूको बेमानीको कारणले फेरि जन्ममा आए र कतिपय बन्द भएको अवस्था पनि छ. शुल्कलाई मिनिमाइज गर्ने कुरा अथवा 30% वृद्धि भएको शुल्क फिर्ता पनि उहाँले लिनुभएको.
तर एउटा यो कुरा चुडामणिजीले गरेर आउँदा अनुगमन गर्नुहुन्छ तपाईँहरू, तर विद्यालय सञ्चालकहरू भने कुनै न कुनै पार्टीप्रति देखिनुहुन्छ, उहाँहरू कुनै न कुनै पार्टीप्रति आस्थावान, शुभेच्छुक र कुनै पार्टी न पार्टीको चाहिँ सदस्यता लिएको देखिन्छ. यो अवस्थामा हेर्दा तपाईँहरूले अनुगमन गर्नुहुन्छ, तर प्रेसर आएर फेरि ब्याक भएको अवस्था आउँछ कि आउँदैन?
हामी त्यो प्रेसरमा ब्याक भएनौँ. गत वर्ष पनि म तपाईँलाई भन्छु, त्यो तपाईँले उठाए जस्तै विषयवस्तु हामीलाई पनि धेरै ठाउँबाट फोन आयो. यो त हाम्रो पार्टीका मान्छेका विद्यालय हुन्, यो फलासुन पार्टीका मान्छे, सबै विद्यार्थी सङ्गठनलाई प्रेसरहरू एक खालको आएको थियो. तर हामी विद्यार्थी सङ्गठन प्रतिपक्षी आन्दोलन पनि हो, हामी राजनीतिक रूपमा जस्तो विचारको हिसाबले नेकपा एमाले काङ्ग्रेस अरू अरू पार्टीसँग जोडिएका होला, तर पनि हामी समग्रमा सबै गलत प्रवृत्तिको खबरदारी गर्ने, त्यसको प्रतिपक्षी भूमिका निर्वाह गर्ने विद्यार्थी सङ्गठन भावनाले हामी त्यो कुरामा चुक्नु हुँदैन. र गत वर्षको आन्दोलन विशेष त शिक्षा कार्यालय र त्योसँग सरकार राख्ने अरू संस्थाहरूको असहयोगको कारण, जस्तो प्याप्सनका सरहरूले गत वर्ष अनुगमन जान मान्नु भएन, त्यो टिममा हामी हिँड्दैनौँ भन्नुभयो. सुरुमा टिममा बस्नुभयो, तर अन्तिममा टिममा अनुगमन जाने कुरामा प्याप्सन एन प्याप्सन.
अब विमलजीतिर म जान्छु, विमलजी जुन उहाँले कुरा गर्नुभयो यता पनि सुन्दैछु. एउटा अर्को प्रश्न म देख्छु, यो पनि एउटा सिजन हो है तपाईँहरूका लागि. यसो हेर्ने हो भने जनताको नजरमा त्यही देखिन्छ, वर्षभरि तपाईँहरू कानमा त्यही हालेर बस्नुहुन्छ, फेसबुकमा त्यही आएको छ, धेरै प्रश्न आएका छन्, धेरै जिज्ञासाहरू छोडिदिनु भएको छ उहाँहरूले. वर्षभरि तपाईँहरू यो विषयमा चर्चा गर्नुहुन्छ, जब यो तात्छ नि, यो अहिलेको टलटलापुर घाम र यो शैक्षिक सत्रको माहौल र कहीँ कतै पैसाको चलखेल देखिन्छ नि, त्यसपछि विद्यार्थी सङ्गठनहरू पनि यो माहौल तताउन, यो तातो बनाउन र यो सिजनमा चाहिँ सिजनको फल खानलाई तयार हुन्छन् भन्छन् नि, के हो यो?
अब हामी विद्यार्थी सङ्गठनहरू आन्दोलन गर्ने विद्यार्थी सङ्गठनको निम्ति हामी स्थापित छौँ. त्यसलाई आन्दोलन हाम्रो अन्तिम उद्देश्य पनि हो है. त्यसो हुँदाखेरि हामीले गर्ने भनेको सिजन हो, त्यो तपाईँले भने जस्तै सिजनमा आन्दोलनको पनि केही चाहिँ सिजनहरू हुन्छ, त्यो सत्य नै हामीले भन्यौँ. अहिले हामी नयाँ शैक्षिक सत्र सुरु हुँदैछ, अहिले हामीले शुल्क वृद्धिको कुरा उठाएन भने है तपाईँ चाहिँ माघ फागुनतिर अथवा तपाईँको चाहिँ भन्नुहोस् न असारतिर उठाएर यसको औचित्य हुँदैन. हेर्नुहोस् यो तपाईँले उठाए भने पनि तपाईँले यो मिडियाको यो ठाउँमा ल्याएर हामीलाई बोलाउनु हुन्थेन. त्यसो हुँदाखेरि पनि यो हिसाबले सिजन हो. तर तपाईँले अर्को कुरा जो जोड्नु भएको छ, आर्थिक हिसाबले चलखेल गर्ने कुरा होइन. यहाँ हाम्रो चाहिँ प्याप्सनको उपाध्यक्ष आदरणीय सर हुनुहुन्छ, उहाँसँग बरु तपाईँ जानकारी लिन सक्नुहुन्छ यो बारेमा. हामीले यी विषय उठाएर हामी कति पैसा उठाउँछौँ त, अथवा कति पैसा चाहिँ बार्गेनिङ गर्छ त भनेर यसको सायद उहाँले उत्तर दिनुभयो, इमान्दारी तर्कबाट उत्तर दिनु चाहनुभयो भने सायद त्यो होइन जस्तो लाग्छ है. बरु भन्न पनि उहाँले भन्न पनि तपाईँ आग्रह गर्नुहोस्. र अर्को कुरा, हामीले तपाईँले अघि अगाडि भने जस्तै अनुगमनको पाटो यहाँ चाहिँ जिरो छ है. हामीले चाहिँ निजी शैक्षिक संस्थालाई मात्रै, प्याप्सनलाई मात्रै भनेर पुग्दैन, यसको समग्र नियन्त्रण गर्ने संस्था भनेको जिल्ला शिक्षा कार्यालय हो. जिल्ला शिक्षा कार्यालयको प्रति यहाँ भइदिएको भए अझ सहिलो हुन्थ्यो. हेर्नुहोस्, हामी पछि पनि त्यो कुराकानी गरौँला.
तर हाम्रो
हो विद्यार्थी आन्दोलन भनेको खालि निजी शैक्षिक संस्थाको शुल्क वृद्धि मात्रै हाम्रो आन्दोलन होइन. हामीले शैक्षिक निजी शिक्षण संस्थासँग हाम्रो केही विषय हुन्, जस्तो पहिलो शुल्क वृद्धि है. हामीले यो चाहिँ अलिकति यसको पनि शुल्क वृद्धि गर्नुहुन्न भन्ने छैन हाम्रो, यसका नम्सहरू छन्. अनि जस्तो क्राइटेरिया तोकौँ, हामीले भनेका छौँ क्याटागोरी तोकौँ, विद्यालयको क्याटागोरी तोकौँ नि त, एबिसी के चाहिँ कुन ग्रेडमा आउँछ त्यो अनुसारले चाहिँ शुल्क निर्धारण गरौँ भन्ने हाम्रो कुरा छ। त्यसपछि हामीले 10% छात्रवृत्तिको कुराकानी गरेका छौँ। मैले अघि पनि भने विद्यार्थीले 10% छात्रवृत्ति पाउने व्यवस्था यही त उहाँले नै मान्नुहुन्छ, उहाँले नै भन्नुहुन्छ, तर त्यो लागू भएको छैन। 2069 अनुसार एउटा कार्यविधि बनेको छ, त्यही अनुसारले पनि उहाँलाई लागू गर्नुहोस् भन्ने हाम्रो कुराकानी छ। हेर्नुहोस् है, कहीँ तपाईँ उहाँहरूको सूचना पार्टी त्यो हामीले चाहिँ सूचना निस्केको देखिँदैनौँ। दोस्रो विषय हामीले, तेस्रो विषय हामीले भनेको त्यहाँभित्र भएको उहाँहरूकै शिक्षक उहाँहरूकै कर्मचारीलाई पनि अलिक केही सन्तुष्ट पारेर जानु पऱ्यो भन्ने हाम्रो कुरा छ। हेर्नुहोस् होइन, यो हामीले चाहिँ हुन त त्यो उहाँहरूको शिक्षक हो तर हाम्रो सदस्य त होइन, तर हामीले बोल्दाखेरि आन्दोलन त सबैलाई चाहिँ समेट्नु पर्थ्यो नि त। त्यसलाई हामीले भनेको यो विषयमा हो, त्यसै पाठ्य पुस्तकको विषय छ, त्यो लगायत अन्य सरकारी विषय पनि छ। जस्तो तपाईँले अघि पनि भन्नुभयो यहाँ ट्युसन सेन्टरको कुरा कान्छ, हेर्नुहोस् है, ट्युसन सेन्टर नेपाल सरकारले शिक्षा मन्त्रालयले एउटा क्राइटेरिया बनाएको छ एउटा शुल्क निर्धारण गरेर, तर तपाईँ अहिले यहाँ 5,000-10,000 पनि तपाईँ चाहिँ एक पिरियडको होइन पढाइ बाबतको लिने ट्युसन सेन्टरहरू छन् जो दर्ता नभइकन पनि सञ्चालनमा छन्।
त्यो विषयमा हामी फेरि टच गर्छौँ,
त्यो विषयमा होइन, हाम्रो विद्यार्थी आन्दोलन विद्यार्थीहरूको आन्दोलनको विषय यो बनेको छ है। त्यसपछि तपाईँको चाहिँ भ्रष्टार कुरा तपाईँले उठाउनु भयो होइन, कमिसन भइरहेको छ। यदि शिक्षा कार्यालय इमान्दारपूर्वक काम गर्ने हो भने सायद उहाँहरू गर्नुहुन्थेन है, उहाँहरूले स्पेस पाउनुहुन्थेन। तर शिक्षा कार्यालयका केही यस्ता प्रतिनिधिहरू छन् जसले तपाईँको चाहिँ नभएका स्कुलहरू भएको देखाउने, भएका स्कुललाई नभएको भन्ने देखाउने, यस्तो पनि हामी गत वर्ष यो बिहेर्यो नि त हाम्रो अनुगमनसँग। त्यो सुन्दाखेरि पनि हामी विद्यार्थी सङ्गठनले अनुगमन गर्ने कुरा भनेको यो तपाईँको चाहिँ एउटा वासडोको भूमिका मात्र हो। हेर्नुहोस् है, हामीले खबरदारी मात्रै गर्ने हो है, पत्रकार हामी नागरिक समाज अन्यले गर्ने कुरा यही हो, तर कार्यान्वयन गर्ने कुरा त को हो त भन्दाखेरि कार्यान्वयन निकाय भनेको शिक्षा जिल्ला सरकारले नै हो। तर जिल्ला कार्यालय कानमा तेल हालेर बसिसकेपछि अथवा उहाँहरूले केही मलमपट्टि लाउने केही व्यवस्था गरिसकेपछि हामीले मात्रै दिने सूचनाहरू, हामी मात्रै गर्ने अनुगमनको त्यसको चाहिँ खास प्रभावकारी तर खास महत्त्व नदिएको कुरा साँचो। तर हामी विद्यार्थीसँग त्यसमा उहाँहरूसँग मिल्यो मत भयो अथवा उहाँहरूमा बिक्री खरिद बिक्री भयो भन्ने कुरा यदि हामी त्यस्तो भइदिएको भए सायद त्यस्ता आरोपहरू त्यस्ता हामी विद्यार्थीसँग चलाउन सक्दैन।
हेर्नुहोस् तपाईँ उहाँले जुन कुरा गर्नुभयो अनुगमन प्रभावकारी भएन एउटा कुरा, दोस्रो कुरा उहाँले जुन विषय उठाउनु भयो कि तपाईँहरूले शुल्क वृद्धि गर्नुभयो र त्यसलाई चाहिँ तपाईँहरूले समायोजन गर्न सक्नु भएन, या भनौँ जुन किसिमले तपाईँहरूले चाहिँ एउटा यो गर्नुहुन्छ। अर्को कुरा के देखिन्छ भने जुन चाहिँ तपाईँहरूको प्याप्सनभित्र रहेका विद्यालय सङ्गठनहरू जति पनि हुन्छ, विद्यालयहरू जति पनि उहाँहरू निजी विद्यालयहरू हुनुहुन्छ उहाँहरू होइन, उहाँहरूलाई तपाईँहरूले गलत गरे पनि मोनिटरिङ गरेर जुन किसिमले तपाईँहरूले अझ माथि बढाउने या भनौँ होइन तपाईँहरू चाहिँ रोकछोक गर्ने ल हजुर हजुर भइहाल्ने
तपाईँको मसँगै विद्यालय र विश्वविद्यालयमा भएका विद्यार्थीहरू नै आज नेता भएर शिक्षा मन्त्री प्रधानमन्त्री भएका छन् कि। अनि आन्दोलनको कुरा भयो भने आन्दोलन उठान भयो त्यसलाई व्यवस्थापन गर्ने कुरा के हो भने कुनै पनि देशको विकासको लागि हामी सबै चिन्तित केमा छौँ त भने नेपाली जनता छोराछोरीले पढ्न पाउनु पर्यो, त्यही नै हो कुरा।
तर जनताको प्रतिनिधि
म पनि जनता नेपाली जनता छोरो हो नि त, म पनि सुन्नुहोस् न तपाईँ नेपाली जनताका छोराछोरीले सर्वसुलभ रूपमा शिक्षा गुणस्तरीय शिक्षा आर्जन गर्न सक्ने वातावरण मिलाउने कुरा नै हो। नेपाल सरकारले जस्तै तपाईँको एउटा बजेट आएको छ नि त, बजेटको ठुलो हिस्सा चाहिँ शिक्षामा जान्छ, त्यसलाई मोनिटरिङ गर्नु म सधैँ यो विषयको उठान गर्छु कि जस्तै म सिद्धार्थ छ मेरो स्कुल छ अथवा कुनै 100 निजी क्षेत्रबाट सञ्चालन भएका विद्यालयहरूलाई तपाईँले जमिन दिनुहोस् व्यवस्थापन गर्नुहोस् न, के दिएछ त राज्यले विद्यालय सञ्चालन गर्नेलाई के दिया छ, ले मात्रै भनेको छ, दिए पनि दिया पनि छ कि कहीँनिर के दिया छ त, एउटा कागजको खोस्टो दिया छ अनुमति, अनि त्यसमा त्यो दिँदाखेरि त्यसलाई मोनिटरिङ गर्ने विसङ्गति विकृतिहरू आउँछन् त्यहाँ समग्रमा तपाईँको 10-15,000 जो विद्यालय त्यहाँ कहीँ न कतै केही विकृतिहरू आउँछन् नआएको होइन। त्यस्तै तपाईँको जस्तै यो पाठ्यपुस्तकको कुरा आइरहेछ, सर्टेन पाठ्यपुस्तक तपाईँको जसले सञ्चालन गर्न सक्छ किताब छाप्ने भन्ने कुरा त तपाईँको ठुलो हो नि, त्यति त देशको मेरुदण्ड हो शिक्षा भने त, ती कति अनुमति दिएको त सर्टेन कुराहरू विकृतिको भँगालो चाहिँ त्यो भल बगै जस्तै बगाइदिने, अनि त्यहाँनिर त अरू पनि त बग्छ नि त भल
छैन, प्याप्सनभित्र धेरै पैसा छ भन्न सुने मैले,
छैन त्यस्तो छैन
होइन, यो पुस्तकहरू जति पनि पब्लिकेसनहरू छन् त्यहाँबाट पैसा लिने अनि इन्ट्री गर्ने पैसा कहाँ हाल्नु भएको छ,
कहाँ हाल्नु भएको छ, हेर्नुहोस् न त्यहाँ ओपन नै होला, कसैले मेरो खल्टीमा राखेको छैन होला, त्यो सार्वजनिक पैसा हो, त्यस्तो केही छैन त्यो
अन्त्यमा छु म सुन न, जस्तै उहाँहरूले भन्नुभयो अनुगमनको कुरा, अनुगमन गरे पनि गलतलाई गलत र दुधलाई दुध पानीलाई पानी त गरिदिनु परेन सर, तपाईँहरूको पनि दायित्व हो नि,
भन्छौँ त मैले भने
भन्छौँ होइन, तपाईँहरूले रोक्नु भएको छ जस्तै गलत छ भने त्यसलाई त सेभ गर्नु भएको छ नि त, हाम्रो संस्थाको मान्छे हो, प्लिज यस्तो नगर्नुहोस्, उहाँहरूलाई गरी खाना दिनुहोस्, व्यापार हो, उहाँको लगानी डुब्छ, यस्तै बचाउनु मिल्छ,
सुन्नुहोस् न त्यसरी बचाएको छैन, तपाईँको अनुमति नलिएर शिक्षा कार्यालयबाट अथवा नेपाल सरकार भनौँ न शिक्षा मन्त्रालयबाट अनुमति नलिएर सञ्चालन भएका विद्यालयहरू नै 200 बढी कैलालीमा सञ्चालन भएको छ। जुन पोहोर साल विद्यार्थी भाइहरूले एकपल्ट त्यो आन्दोलन गरे केही बन्द भयो फेरि चलिरहेछन् त, कोही कम्पनीमा मात्रै दर्ता गरेर चलिरहेछन्।
किन त्यसको नियमन गर्ने यसको अनुगमन गर्ने निकायको?
अब यो तपाईँले प्रश्न मलाई सोध्दै हुनुहुन्छ को भनेर, त्यो त चर्लङ्गै छ नि।
अनि तपाईँले त्यो 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 कोर्डिनेसन
नगर्नुस् भनिरहेको छौँ हामी, यसरी नगर्नुहोस्, तिनलाई दिन मिल्छ भने अनुमति दिउँ होइन, नभए तिनलाई बन्द गरौँ, त त्यो त हामीले भनिरहेको छ।
भनेपछि बन्द गर्न तपाईँहरू तयार हुनुहुन्छ?
हामीले बन्द कसरी गर्न सक्छौँ?
तपाईँहरूले भन्न त सक्नुहुन्छ नि सर,
यसले
गर्दा हामी पनि बदनाम भयौँ।
पेप्सनको एनपेप्सनका अध्यक्ष अथवा पदाधिकारीहरूले त बेला बेला भनिरहेछन् त त्यो आवाज त तपाईँहरूकै मिडियाबाट पनि।
अब के गर्दा के हुन्छ, तपाईँहरू के गर्नुहुन्छ? अब यस्तो अवस्था देखिया छ, जनता आक्रोशित छन् र जनताहरू अब तपाईँहरू नै यो सबै कुराहरू प्रतिनिधि गर्ने भने तपाईँहरूले के गर्नुहुन्छ? अब यो अवस्था देखिरहनु भएको छ तपाईँले छोटोमा।
जुन समस्या छन् ती समस्याहरू रातारात सबै परिवर्तन गरेर जान सकिन्छ भन्ने कुरा छैन। यसको निम्ति व्यवस्था परिवर्तन भएको छ, त्यसलाई संस्थागत गरेर जुन संविधानले अहिले स्थानीय तहमा के अधिकारहरू माध्यमिक र आधारभूत शिक्षाको कुराहरू गरेको छ, त्यसले पनि भोलि हाम्रो नयाँ आउने जनप्रतिनिधिले त्यसलाई के व्यवस्थापन गर्ला भविष्यको कुरा त्यो भयो। तर तत्कालको निम्ति जुन खालका विकृतिहरू नाङ्गो ढङ्गका भ्रष्टाचार कुराहरू नाङ्गो ढङ्गका दलालिया कुराहरू छन् यसलाई कम्ती निरुत्साहित गर्नुपर्छ। र अघि हामीले उठाएको विषयवस्तु त्यो निजी शैक्षिक संस्थाहरूमा शुल्क र त्यसको क्वालिटी कुराहरूलाई मेन्टेन गर्ने गरी एउटा खालको विद्यार्थी प्रतिनिधिहरू अभिभावकहरू शिक्षकहरू शिक्षा कार्यले नगर्न सक्छ, तर प्याप्सनले त्यसको पहल कदम गरेर पनि यसलाई कम्तीमा
यसको रिजल्ट केही आउन सक्छ अन्त्यमा छु म है छोटोमा म तपाईँको चाहन्छु। अब के गर्नुहुन्छ तपाईँहरू यो अवस्था देखिरहँदा?
म अब अरू विषयमा म व्याख्या गर्न चाहन्न। तपाईँ हामी जो यहाँ बहस गऱ्यौँ समग्रमा शिक्षा क्षेत्रमा कैलाली जिल्लामा देखेका समस्यालाई हल गर्ने तरिका के हो भन्ने सन्दर्भमा थोरै राख्न चाहन्छु। विशेष त हाम्रो आन्दोलन घोषणा भइसकेको छ, हाम्रो सम्बन्धित निकायमा हाम्रा ध्यानहरू हाम्रा चाहिँ मागहरू हामीले पेस गरिसकेको स्थिति छ र हामीले आज 12 गते मात्र जिल्ला शाखा कार्यालयमा घेराउ गर्ने कार्यक्रम हाम्रो केन्द्रीय पनि छ र जिल्लाको पनि हाम्रो त्यो तय भइसकेको छ। 13 गते कार्यक्षमा जिल्ला शिक्षा अधिकारीलाई कार्यक्षमा रोक, हाम्रो चाहिँ सबभन्दा पहिलो भनेको जिल्ला शिक्षा अधिकारी नै यसको चाहिँ बाधक बनिराखेको छ है। यो जिम्मेवारी समग्रमा नेपाल सरकारले उहाँलाई जिम्मेवारी दिएको छ, तर उहाँ आफै पनि त्यसको तपाईँको चाहिँ दलालको अथवा चाहिँ भ्रष्टाचारको चाहिँ मतियार भनेर त्यो कुर्सीमा बसिराख्नु भएको छ। उहाँलाई त्यो कार्यक्षमा जानुको निम्ति अथवा रोक लगाउने हाम्रो भोलि कार्यक्रम छ र त्यसै गरी तपाईँ चाहिँ 14 गते शैक्षिक संस्थाहरूमा लेखा शाखामा हामी चाहिँ सबै जति
बन्द मात्रै गर्ने हो कि यसको रिजल्ट आउँछ मैले सोचिरहेको
छु। हामीले तपाईँ चाहिँ कम्तीमा हाम्रा कुराहरू सुन्नुको निम्ति त तपाईँको चाहिँ ध्यान आकर्षण गरिदिनु पऱ्यो नि त है। हामीले तपाईँको चाहिँ 31 गते हामीले ज्ञापन पूर्व बुझाउँ जिल्ला सरकारलाई, त अहिलेसम्म कुनै पनि खालको जिम्मेवार ढङ्गबाट उहाँहरू प्रस्तुत हुनुभएको छैन। त्यसले गर्दाखेरि हामी लेखा शाखामा चाहिँ तालाबन्दी गर्ने, 16 गते विभिन्न शैक्षिक संस्था प्याप्सन अनप्याप्सन लगायतको तपाईँको चाहिँ सँग हामी अन्तर्क्रिया कार्यक्रम र त्यसपछि हामीले 17 गतेदेखि शैक्षिक आमरतालको चाहिँ कार्यक्रम यो अखिल क्रान्तिकारीले एकल रूपमा पेस गरेको कार्यक्रम छ र त्यो सँगसँगै हामीले केन्द्रको कार्यक्रम तपाईँले अघि पनि भन्नुभयो केन्द्रको कार्यक्रम छ, आज जिल्ला सरकारले घेराउ भोलि तपाईँ चाहिँ पनि तालाबन्दी हाम्रो यसो छ,
यसरी हामी जान्छौँ गरिरहँदा तपाईँहरूले चाहिँ पक्कै पनि विद्यार्थीको भविष्यलाई चाहिँ केयर गरिदिनु होला म आग्रह गर्छु। अन्त्यमा सिबी सर कार्यक्रमको निर्धारित समय सक्यो, 8:15 बजिसकेको छ, अन्त्यमा यहाँहरूको जुन यो टलटलापुर घाममा छ हामी यस्तो यो बहस गरिरहेका छौँ र विभिन्न विद्यालयहरूमा चाहिँ अहिले पनि निजी विद्यालयमा विद्यार्थीहरू जाने क्रम छ, अब यसको समस्याको समाधान के हुनसक्छ?
समस्याको समाधान एउटै हो, कुनै पनि देशको मेरुदण्ड भनेको विकास समृद्धि भन्छ नि त्यो त शिक्षालय भएरै जान्छ नि, त्यो राजमार्ग त विद्यार्थीहरूलाई पढ्नबाट वञ्चित नगरौँ, ती मागलाई सम्बोधन गर्ने अनेक तरिकाहरू।
तपाईँहरू शुल्क बढाउनुहुन्न, तपाईँहरू यो कमी कमजोरीलाई सुधार्नुहुन्छ?
कमी कमजोरीलाई सुधार शुल्क नबढाउने कुरा होइन, शुल्क तपाईँको हाम्रो जो यो वृद्धि भएको छ नि महँगी त्यसलाई केही रूपले लिएर 5-10% त बढाइरहेको हुन्छ नि। अनि सुन्नुहोस् एकैछिन म भन्छु, त्यस कारण यो सरकारी क्षेत्र निजी क्षेत्र सबै हामी नेपाली दाजुभाइ लागेर एक पुस्ताले चाहिँ केही न केही कन्ट्रिब्युट गर्नु पऱ्यो, देशका जनताहरूलाई पहिला शिक्षित बनाऊ, यी व्यवस्था यो भएन भने तपाईँको यो समस्या
शिक्षाको गुणस्तर पनि राम्रो बनाउनमा यहाँहरूको महत्त्वपूर्ण भूमिका होस्। थ्याङ्क यू सो मच, समय सकियो सिबी सर,
धन्यवाद।
यहाँहरू तिनैजनालाई धेरै धेरै धन्यवाद।
धन्यवाद
आदरणीय श्रोता, आज मैले यो तातो बहसमा शिक्षण संस्थाहरूको अवस्था र अहिले जुन नयाँ शैक्षिक सत्र सुरु भइरहँदा निजी विद्यालयहरूले चाहिँ मनपरी रूपमा चाहिँ शुल्क वृद्धि गर्यो भन्ने कुराहरू बाहिर सुन्ने साथ हामीले यो बहसलाई निरन्तर फलोअप गरिरहेका छौँ र भोलि पनि हामी यही विषयमाथि चर्चा गर्नेछौँ। आजलाई कार्यक्रम सुन्नुभयो आभार व्यक्त गर्दै कार्यक्रमबाट म नवराज धानुकुनी बिदा माग्छु, हवस् नमस्कार।